अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेती। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकाङ्क्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल अनलाइन .com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ बेलायतमा रहनुहुने कुल आचार्य। पर्वत जिल्लाको धाइरिङमा जन्मी हुर्की शिक्षण पेसापछि झण्डै 29 वर्ष अघि जर्मनी पुग्नुभएका आचार्यले त्यसपछि बेलायत पुगेर व्यावसायिक क्षेत्रमा ख्याति कमाउनु भएको छ। बेलायत पुगेपछि सिप आर्जन गर्न र आफ्नै रेस्टुरेन्ट व्यावसायिकतापट्टि लाग्नुभएका पाक कलामा निपुण कुशल सेफ आचार्यको व्यवसायले सन् 2004 बेस्ट रोल अफ दि इयर बीबीसी इभिनिङ स्ट्यान्डर्ड, हाउस अफ कमनको टिफिन कप, 2013 बेस्ट रेस्टुरेन्ट अवार्ड जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ। सन् 2006 बेलायतमा स्थापना भएको होलिकाउ ग्रुपका सञ्चालक आचार्यको संलग्नता नेपालको बैंकिङ, जलविद्युत, पूर्वाधार, पर्यटन जस्ता क्षेत्रमा पनि रहेको छ। सुशिक्षित समाजसेवी पण्डित पिताको प्रेरणाबाट युवा वयदेखि नै समाजसेवी व्यक्तित्व बनाउनुभएका आचार्य सन् 2003 नै गैर आवासीय नेपाली सङ्घका अभियन्ता हुनुहुन्छ भने त्यसका विभिन्न तह र पदहरूमा काम गर्दै सन् 2021 उहाँ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष रहनुभयो। बाल्यकालमा संस्कृतबाटै पठन पाठन सुरु भएको र पछि पनि संस्कृत पढ्ने तीव्र इच्छा हुँदाहुँदै पिताको निधनपछि त्यो बाटो मोडिएको बताउनुहुने आचार्यका नेपालमा व्यावसायिक लगानीका अतिरिक्त स्वास्थ्य संस्था, जन्मथलोमा विद्यालय स्थापना लगायतका समाजसेवाका क्षेत्रमा थुप्रै योगदान रहेको छ। विदेशमा 8-10 लाख रुपियाँ कमाएर फर्किएपछि बागलुङ बेनीतिरै केही व्यवसाय गर्छु भनी जर्मनीमा चेरी टिप्ने कामबाट वैदेशिक जीवन सुरु गर्नुहुने आचार्यको धारणा छ। इमान्दारीपूर्वकको काम र त्यसबाट प्राप्त सन्तोष नै सुख हो। त आदरणीय श्रोता, आजको कार्यक्रममा सुनौ करिब 26 वर्षदेखि बेलायतमा रहनुहुने, समाज सेवा र व्यवसायमा ख्याति आर्जन गर्नुभएका गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष कुल आचार्यसँगको अन्तरङ्ग कुराकानी। स्वदेश आउनुभएका बेला उहाँसँग कुराकानी गरेका हौ। एकैछिन यो सङ्गीतबाट अघि बढौँ, त्यसबीच कुराकानी जोड्नेछौँ। दिपेश किशोर भट्टराईको स्वर, रमण घिमिरेको रचना र न्यू भद्राचार्यको सङ्गीत।
तिम्रो पिर मलाई छ किनकि म तिम्रै वंश हुँ तिम्रो पाउमा शिर मेरो सदाले झुकेको छ भक्तिले झुकेको छ नेपाल नेपाल मेरो
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
यहाँ स्वदेश आउनुभएका बेला यहाँसँग यो अन्तरङ्ग कुराकानी गर्दैछौँ। यसपालिको यो पछिल्लो स्वदेश बसाइ कस्तो रह्यो, गतिविधि केही बताइदिनुहोस् न।
सर्वप्रथम त मेरो 91 वर्षको आमा हुनुहुन्छ, बुवालाई गुमाएको 38 वर्ष भयो, त्यसले गर्दा आमासँग बस्ने, आमाका इच्छाहरू पुरा गर्ने, बिहान बेलुका आमासँग खाना खाने खुसी हुनुहुन्छ, त्यस्तै पर्व पकाउनु पनि हुन्छ अलिक बढी आमासँग, र अलिकति विभिन्न पार्टीहरूले चाहिँ सम्पर्क गर्नुभएको छ, ए गइरहेपछि नेपालीका मुद्दाहरू पनि तपाईँलाई सम्बोधन गर्नुहोस् है, तपाईँलाई अलिक पछि पार्नुभएको छ भनेर भन्ने क्रम पनि भएको छ। त्यसले गर्दाखेरि सम्भवतः यो अलि लामो बसाइ, म अलिक छोटो छोटो आउने जाने गर्थेँ, अलि लामो बसाइ, त्यसले गर्दाखेरि नेपालको एउटा सुखद बसाइ नै भन्नुपर्छ, अलि शान्ति र सुखको बसाइ भएको छ।
बेलायतमा एकजना व्यावसायिक र समाजसेवी व्यक्तित्व, दर्जनौँ ठाउँको व्यावसायिकता पनि छ, आफ्नो दिनचर्या त्यहाँ कस्तो रहने गर्छ?
म अलिकति थोरै चुप्प लाएर बस्न नसक्ने, केही न केही काम गरिराख्नु पर्ने, हाम्रो भाषामा भन्दाखेरि चकचकै हो कि जस्तो लाग्छ आफैलाई पनि, मेरो आफैले पनि कहिलेकाहीँ चकचकै भन्नुहुन्छ। बेलायत भएको बेलामा म त्यहाँ गएपछि आफ्नो दिनचर्या एकदम व्यस्त नै राख्छु, फेरि नेपाल आएपछि नि भेटघाट आदि इत्यादि हुन्छ, यहाँ पनि व्यस्त नै रहन्छ, त्यसले गर्दाखेरि बेलायतमा हुने व्यापारदेखि लिएर पारिवारिक कामहरू, मेरो 14 वर्षको सानो छोरी छ, त्यो छोरीलाई डान्समा, ताइक्वान्डोमा, त्यस्तै अरू उसका स्कुलहरूमा ट्युसनहरूमा पुर्याउने काम हुन्छ भने व्यापारका मिटिङहरूदेखि लिएर अलि व्यस्त नै रहन्छु। अनि नेपाल आइसकेपछि पनि अब फेरि एक दुई हप्ता अथवा महिना दिनमा एकचोटि त आइहाल्छु, त्यति बेला नेपालमा पनि अरू केही कामहरू, केही मिटिङहरू अथवा केही गइरहेको छ नेपालीका मुद्दाहरूमा, यही ल काम गर्नुपऱ्यो भन्ने कुराहरू हुन्छ, त्यसले गर्दाखेरि अहिलेसम्मको एक्टिभ जीवन, अलि व्यस्त जीवन, अब अलिक त्यति धेरै व्यस्त हुनु हुँदैन है, अलिकति आफूलाई पनि समय दिनुपर्छ भन्ने सोचिरहेको बेला त्यस्तो जीवन छ अहिले।
अब यो अन्तरङ्ग कुराकानीको कार्यक्रम, 8-10 लाख कमाएर ल्याउन विदेश पुग्नु भएको, अहिले बेलायतमा प्रतिष्ठित व्यवसायी समाजसेवी हुनुहुन्छ, आफ्नो बाल्यकाल हुर्काई बढाइको स्मरण केही गरिदिनुहोस् न, आफ्नो पारिवारिक पृष्ठभूमिबारे पनि।
अब पारिवारिक बाल्यकालको कुरा गर्दा म पण्डित ज्योतिषको छोरा हो, बुवा गाउँको नै पहिलो पढे लेखेको व्यक्ति हुनुहुन्थ्यो, जसले विद्यालय 2018 सालको असौजको 1 गतेबाट सुरु गर्नुभएको विद्यालय, अहिले बुवाकै नाममा त्यो विद्यालय छ, कृष्ण भवन धर्म माध्यमिक विद्यालय, बुवाको नाम धर्म हो, पर्वत जलजला दाइरिङ भन्ने ठाउँमा अवस्थित छ। बुवा पढे लेखेका कारणले म चाहिँ यो संस्कृत पढ्ने इच्छा पनि तीव्र राख्ने व्यक्ति थिएँ। जब 9 वर्षको उमेरमा व्रतबन्ध भयो, वेद चण्डी रुद्री पढ्ने, बुवाले लेख्ने गरे चिनाहरू लेख्ने, अनि त्यो क्रममा चाहिँ अलि चिना लेखेका पनि छु, अलि सानै उमेरमा बुवाको कारणले, र म जेठो छोरा, एउटा भाइ अनि दिदी हुनुहुन्थ्यो। अलि सानो उमेरमा बुवाको र ससुरा बुवाको तीव्र इच्छा शक्तिले मेरो सानो उमेरमा विवाह भयो, 12 वर्षको उमेरमा, दुर्भाग्यवश 13 वर्षको उमेरमा मैले श्रीमती गुमाएँ, म राणा भएँ भन्न पऱ्यो, अब त्यो लेखान्तर भनौँ। त्यो पनि के थियो भने 7 कक्षासम्म मात्रै थियो त्यो जुन स्कुल हाम्रो गाउँमा, अहिले माध्यमिक विद्यालय छ, त्यति बेला मैले 7 कक्षा पास गरिसकेपछि अर्को ठाउँमा जानुपर्ने, र म जन्मिनुभन्दा पहिला नै बुवा र ससुरा बुवाको सम्धी हुने इच्छा तीव्र, त्यसपछि मभन्दा केही जेठी केटी उहाँहरूले बिहा गर्ने तयारी गर्नुभयो, अब ग्रहको खेल मिल्दैन भन्ने पनि सुनेको थिएँ मैले, त्यस्तै भयो, अनि त्यसपछि म 7 कक्षा पास गरिसकेपछि विद्याज्योति माविमा पढ्न गएँ।
कति टाढा थियो त्यो चाहिँ?
त्यो हिँडेर 2.5-3 घन्टा हिँडेरै जानु पर्थ्यो, हिँडेर गएर त्यसपछि म SLC भन्नाले 10 कक्षासम्म त्यहाँ पढेँ। अर्को दुर्भाग्य मेरो लाइफमा के भयो भने टेस्टको रिजल्टको दिन बुवाको पनि स्वर्गारोहण भयो, लामो समयको बिरामीपछि मैले त्यो समय पढ्न पनि पाइनँ। अब बुवा बिरामी भएपछि कहिले बागलुङ हस्पिटल, कहिले पोखरा गण्डकी हस्पिटल, कहिले अब त्यति बेला गाडीको सुविधा थिएन, हामीले त्यो डोकामा बोकेर लिएर आउनुपर्ने होइन, अनि त्यस्तो अवस्था गुज्रियो मेरो, र बुवाको उपचारको क्रममा पनि त्यति राम्रोसँग ठिक भएन, अनि टेस्टको परीक्षा कार्तिक नै जस्तो लाग्छ, 45 सालको कुरा हो, त्यसपछि म सिधै टेस्टको परीक्षा दिन मल्लाज विद्या ज्योतिमा पुगेँ, मैले जहाँ पढ्थेँ। अनि केही समयपछि घरमा पुराण आदि इत्यादि गर्दै गर्दा घर आएँ, टेस्ट सिद्धाएर, अनि सिद्धाएर बुवाको त्यही पुराणहरूको कामहरू सुनाउने भन्ने कुरा हुन्छ नि त गाउँतिर। अनि कार्तिकको 4 गते बुवा स्वर्गीय हुनुभयो, जुन बेलामा म 15 वर्ष मात्रै थिएँ, भाइ 11 वर्ष। अनि त्यसपछि त्यो घरको जीवन धान्ने पनि भयो, दिदी अलि ठुली हुनुहुन्थ्यो, बिहा भइसक्यो, एउटा आमा, भाइ, म। त्यसपछि म बागलुङ क्याम्पस जोइन गरेँ, एसएलसी पास गरिसकेपछि। अनि अब घरतिरको समस्या पनि त्यत्तिकै थिए भने उतातिर गएर स्कुलतिर पढाउन पनि सुरु गरेँ मैले त्यति बेलै। अनि म क्याम्पसलाई आउने जाने अलिकति प्राइभेट रूपमा दिने त्यस्तो हुन थाल्यो। र केही वर्ष मैले पढाएँ, 6 वर्ष पढाएँ। 6 वर्ष पढाइसकेपछि काठमाडौँमा अरू कसैलाई विदेश पठाउनको लागि परराष्ट्र मन्त्रालयमा एकजना दाई हुनुहुन्थ्यो,
हजुर,
यमनाथ शर्मा, उहाँले पासपोर्ट बनाइदिनुहुन्छ र उहाँहरूलाई विदेश पठाउने भनेर म चाहिँ काठमाडौँ आएको थिएँ। यो 53 सालको कुरा हो।
हजुर, अब अलि स्कुलकै पढाइतिरको कुरा गरौँ न। त्यो बेलामा अब वियोगका बावजुद पनि होइन, पढाइ कसरी अगाडि बढ्यो र रुचि चाहिँ कस्तो थियो त्यो बेलामा यहाँको पढाइको?
रुचिकै कुरा गर्दा म संस्कृतमा राम्रो थिएँ। म 4 कक्षा पढ्ने बेला 21 दिन स्कुल गइनँ।
हजुर,
मलाई के लाग्थ्यो भने म संस्कृत पढ्छु, राम्रो धुरन्धर पण्डित हुन्छु जस्तो पनि लाग्थ्यो। त्यो 21 दिन स्कुल नजानुको पछाडि के थियो भने मलाई वृन्दावनमा पठाइदिनु, म त्यहाँ जान्छु, संस्कृत पढ्छु भन्ने मेरो चाहना थियो। अनि बुवा पहिलो विद्यालय स्थापना गर्ने व्यक्ति, अलिकति सोच पनि भएको, उहाँले के भन्नुभयो भने मलाई बल्ल बल्ल फकाएर 21 दिनको दिन, होइन म तिमीले एसएलसी पढेपछि, म पुरै एसएलसी दिइसकेपछि 6 महिना ग्याप हुन्थ्यो, त्यति बेला तिमीलाई म संस्कृत पढाउँछु, मै लिएर जान्छु, अब जमाना परिवर्तन भयो, अङ्ग्रेजी नै पढ्न पर्छ, त्यसैले जाऊ भनेर भन्नुभयो। सम्भवतः बुवाको इच्छामा राम्रो पढाउने सायद पण्डित अथवा हाकिम भन्ने चलन हुन्थ्यो, त्यो बनाउने इच्छा थियो। सायद बुवा भएको भए म हाकिम पण्डितकै हुन्थेँ होला, तर त्यो मोड बुवा नहुनाको कारणले म चेन्ज भयो। म त्यही बेलामा 16 वर्षपछि 17 वर्षमा म हेराउन गएको थिएँ, पर्वतको पाङ भन्ने अत्यन्त ज्योतिषीको पपुलर ठाउँ छ, त्यहाँ जाँदाखेरि चाहिँ तसिडियो भएछस् भनेर भन्नुभयो एकजना ज्योतिषीले, भनेको मतलब घरको तसिडियो भइस् भन्न खोज्नुभयो उहाँले बुवा गइसकेपछि, होइन, अब त्यो सबै आफैले गर्नुपर्ने अवस्था भयो। त्यसपछिको लाइफको एउटा परिवर्तन भयो जस्तो मलाई किन लाग्छ भने, बुवा भएको भए अलि पढ्न पाउँथेँ होला, पढ्थेँ होला, त्यसपछि म नेपालमै सरकारी जागिर खान्थेँ होला, अथवा अलि राम्रो पढाइ पनि राम्रै थियो मेरो, त्यतातिर लाग्थेँ होला। जुन पढ्ने अवसर गुमाइसकेपछि म केही समय टिचर भएँ, घरको खेतीबाली यताउता गरेँ, त्यसपछि फेरि विदेश जाने।
अब स्कुलै बेलामै निकै मेधावी विद्यार्थी र अलि नेतृत्व गर्न चाहने चाहिँ यहाँको स्वभाव भन्ने पाइन्छ, होइन? अब वास्तवमा केही मान्छेहरूमा त्यो स्वभाव चाहिँ कसरी विकसित हुँदो रहेछ, यहाँलाई के लाग्छ, मातापिताको गुण वा सामाजिक परिवेश वा त्यस्तो के लाग्छ?
मलाई के लाग्छ भने केही गर्छु भनेर जसले भनेपछि त्यो हुने बिरुवाको के चिल्लोपात भने जस्तो, त्यो सुरुदेखि नै म गाउँमा हुँदा पनि स्कुलको कामहरू गर्ने, वनहरूको सचिव हुने, होइन, गाउँमा परेका समस्याहरूलाई समाधान गरिहाल्ने, होइन, अब तपाईँको चाहिँ त्यति बेला बुवाको कारणले सामाजिक व्यक्तित्व त त्यसै हुनुहुन्थ्यो नै, बुवा दिनमा बिहानदेखि बेलुकासम्म 200-300 जना व्यक्तिहरूको भेटघाट हुने, कसका बिहा गर्ने, कसको के घर जग्गा जमिनका खरिद बिक्रीका कुराहरूमा सहयोग गरिदिने, होइन, अब कसका चिना हेर्ने, कसलाई झारफुक गर्ने, को बिरामी हुन्छ, त्यो एउटा सामाजिक, एउटा के भने सामाजिक घर जस्तो थियो सबै। अनि त्यति बेला चाहिँ म त्यसबाट त उत्पत्त थिएँ नै। र साथसाथै कस्तो भयो भने, जब विदेश गइसकेपछि त्यो जुन जिन मैले मातापिताको बोकेर आएँ नि, त्यो जिन कहीँ न कहीँ त्यो सेवा गर्नुपर्छ भन्ने भित्रैदेखि बस्यो। बेलायतमा थुप्रै जागिर लगाएको छु, संसारभरि कहिलेकाहीँ दुःख पर्दा धेरैलाई ल है सहयोग गरिदिनुहोस् भनेर रिक्वेस्ट गरेको छु, संसारभरिका नेपालीहरूका मुद्दा बोकेर हिँडिरहेको छु, त्यसले गर्दाखेरि चाहिँ त्यो मैले पैतृक गुण पनि लिएर आएको हुनसक्छ भन्ने मलाई लाग्छ। र अहिलेसम्म मैले सकेसम्म, जानेसम्म, भ्याएसम्म कसैले केही भनिहाल्यो भने होइन यसलाई इग्नोर गर्नु हुँदैन, सकेसम्म प्रयास गरौँ न भनेर अलिकति आफूले दुःख पाउँदा पनि ट्राई गरिरहेको हुन्छ। त्यसले गर्दा यो सबै मातापिताको एउटा सामाजिक भावनाबाट ओत भएकै हो कि भन्ने मलाई लाग्छ।
हजुर, अब चुनौतीको सामना गर्ने खालको स्वभाव सानैदेखि, होइन, त्यो बुझ्न सकिन्छ। अब बाल्यकालका अलि रमाइलो लागेको अवस्था र अलि दुःख लागेको अवस्था चाहिँ कुन थियो होला?
अब
केही सम्झनुहुन्छ?
दुःख त 13 वर्ष उमेरमा श्रीमती गुमाउनु, 15 वर्ष उमेरमा पिताजीलाई गुमाउनु, त्योभन्दा दुःख, त्योभन्दा ठुलो टर्चर त मलाई मेरो लाइफमा के हुन्छ, होइन? त्यसका बावजुद पनि मैले जीवनमा धेरै ठक्करहरू खाएको छु, धेरै ठक्करहरू खाएको छु। बुवा जाने अवस्थामा धेरै ऋण थियो, त्यति बेला मेरो काका बुवाहरूको त्यति सहयोग पनि पाएन, केही फन्डहरू तिर्नुपर्ने थियो, धमाधम जग्गा बेचेर मैले तिरेँ, एक वर्षसम्म बुवाको दुःखमा हुन्थ्यो, त्यो दुःखमा हुने बेलामा कसैले बुवाको नाम मात्रै लियो भने नि मलाई आँसु आउँथ्यो। अब त्यो पीडाहरू त मैले सम्बद्ध अलि स्ट्रङ भएर पार गर्ने वातावरण बन्यो होला जस्तो मलाई लाग्छ, किनभने त्यो बेला चाहिँ म पण्डित ज्योतिषको छोरा, पढलेखा व्यक्तिको छोरा, घरमा कस्तो समस्या हुन्छ, घर भैँसी दुइन्छ गोरु दुइन्छ भन्ने पनि त्यति थाहा नपाउने अवस्था थियो नि त। त्यस्तो अलिकति फरक तरिकाले हुर्काउनु भयो बुवा आमाले, तर पनि अब पछि परिसकेपछि अलिक पीडा त हुने भयो नि। त्यो पीडामा त छँदै थिएँ। त्यसपछि म जब विदेशतिर लागेँ, विदेशतिर लागिसकेपछि अब त्यो जागिरकै सिलसिलामा पनि गाउँमा धेरै नै दौडधुप गर्नुपर्ने, जागिर खाँदाखेरि चाहिँ स्थानीय स्रोतबाट महिनाको 400 रुपियाँ तलब लिएर 1.5 वर्ष पढाएको छु।
अब बाल्यकालमा स्कुल जीवनमा अलि रमाइला लागेका पलहरू पनि केही स्मरण छ?
अहिले अब धेरै कुराहरू त नसम्झिन पनि सकिन्छ, तर पनि अब कस्तो हुन्थ्यो भने साथीहरू मिलेर हामी अलिकति चकचकै गर्थ्यौँ। अब त्यो यस्तो घुर्राहरू बनाउने र नचाउने हुन्थ्यो, त आमाले बाँध्ने धरोको त बिटबिट च्यातेर त्यो त्यो डोरी बनाउने काम गर्थ्यौँ, अनि बेलुका आएपछि गाली खानु पर्थ्यो होइन। अब त्यो आमाको नयाँ धरो लगाएर च्यातिदिने। अनि एक दिन चाहिँ अर्को इन्ट्रेस्टिङ घटना के छ भने, एउटा दोकान मात्रै हुन्थ्यो त्यति बेला, मनबहादुर छेत्रीको दोकान थियो। मैले खुसुक्क पैसा झिकेर लिएर गएको, मैले 10 रुपियाँ लिएर गएँ भनेको अलि सानैमा 500 नोट लिएर गएछु। अनि त्यो 500 नोट लिएर जाँदाखेरि चाहिँ उहाँले दोकानेले थुपको त्यो पैसा राख्नुभयो, अनि त्यसपछि चाहिँ नि मलाई चक्लेट दिनुभयो 10 रुपियाँको पठाउनु भयो। पछि बुवा आएपछि तिम्रो छोराले मलाई बोलाउने नाम कृष्ण हो, छोराले यहाँ 500 ल्याएर चक्लेट किन्न आएको थियो। अब त्यति बेला त्यो जमानाको अब 35-40 सालको कुरा होला यो, 500 रुपियाँ लिएर आयो भनेर भनेपछि त अलि ठुलै भयो होइन। अनि त्यसपछि त्यो थाहा पाएपछि आमाले गाली गर्नुभयो, अनि गाली गरिसकेपछि अब म जेठो छोरो, अलिक बुढेसकालमा जन्मिया छोरो म, आमा 39 वर्ष, बुवा 42-43 वर्ष हुँदाखेरि जन्मिया हो। अनि त्यसपछि म चाहिँ रोएँ, मैले भात खाइनँ बेलुका, उल्टै बुवाले आमालाई गाली गर्छस् केटी भन्नुहुन्थ्यो, केटी यो मेरो छोरालाई किन गाली गर्छ भनेर। त्यो 500 रुपियाँ 10 रुपियाँको चक्लेट त खाइसकेँ, बुवाले अर्को 10 रुपियाँ फेरि दिएर फकाएर खाना खाएँ मैले, त्यो सम्झिरहन्छु। अनि अर्को इन्ट्रेस्टिङ, हजुरबा बित्नुभएको बेलामा मलाई जहिले पनि त्यो खाना खाने बेलामा चाहिँ तरसित मात्रै भात खानुपर्ने, अनि मैले भित्र तर मागेँ, त्यो हजुरआमाहरू अरू जो फुपूहरू हुनुहुन्थ्यो उहाँले दिनुभएन, अनि अलि हल्ला हल्ला भयो। हल्ला हल्ला भएपछि अलि त्यहाँ चाहिँ म रुएँ, झगडा गरेँ, अलि सानैको कुरा हो होइन। अनि झगडा गरिसकेपछि मलाई फुपूले हो कि जस्तो लाग्छ, मलाई फुपू दिदीहरू को को हुनुहुन्थ्यो उहाँहरूले मलाई चाहिँ अलिकति गुजर्दै बाहिर लानुभयो, अनि त्यहाँ हल्ला हल्ला नि भयो। अनि बुवालाई साह्रै रिस पनि उठेछ, त्यो कोरो हुन्छ नि कोरोबाट चाहिँ औल्टाले हान्नुभयो
हजुर।
अनि त्यसपछि एउटा चाहिँ नि कहिलेकाहीँ अलिक चकचक गरेर त्यो सिस्नुमा लगाएर, ल अब चकचक गर्छ गर्दैनस् भनेर सिस्नु बिदाइदिनु भएको पनि याद छ। भनेपछि अलिक चकचकै त चकचकै नै रहेछ भन्ने लाग्छ मलाई। अब यी यी कुराहरू अलिअलि हो, नत्र भने त्यस्तो अब मैले भनिहालेँ, मेरो पीडाका कुराहरू त अब श्रीमतीको बुवाको कुराले अलि पीडा नै भयो। त्यसले गर्दा बाल्यकालमा अब बुवा आमा अलि राम्रो पढे लेखेको पनि, अनि गाउँमा अलिअलि केही गर्ने भावनाले त्यति धेरै ठुलो पीडाहरू भएन। मलाई पर्यो त ठुलै पीडा पर्यो।
अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घरदेश परदेश।
रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घरदेश परदेश।
आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ विगत करिब 26 वर्षदेखि बेलायतमा कर्मशील गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष समाजसेवी कुल आचार्यसँगको अन्तरङ्ग कुराकानी। विदेश जाने पृष्ठभूमि र सोच, पोखरा र राजधानी काठमाडौँलाई पनि त्यति राम्ररी नबुझेको अवस्थामा युरोप पुग्दाका चुनौती र अवसर, बेलायतमा व्यावसायिकता, होलिका ग्रुप स्थापनाको पृष्ठभूमि र अवस्था लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्।
यहाँले गाउँमै शिक्षण पेसा गर्नुभयो, अब सामान्यतया मानिसहरूको उच्च शिक्षा लिन राजधानी काठमाडौँ आउने अनि त्यसपछि विदेशतिर जाने भन्ने हुन्छ होइन, यहाँको चाहिँ त्यस्तो के रह्यो?
मेरो त्यस्तो अवसरै पाइनँ मैले, म उच्च शिक्षा लिन काठमाडौँ पोखरा कहीँ आउने मैले मेरो अवसरै पाइनँ, किनभने आमा मात्रै हुनुहुन्थ्यो, मेरो सानो भाइ हुन्थ्यो, त्यो अवसर मैले प्राप्त गर्दै गरिनँ। म त्यही भएर कहिले काहीँ लन्डनमा पनि म भन्ने गर्छु काठमाडौँ कस्तो छ भनेर काठमाडौँको भाइ बहिनीहरूलाई, मेरोमै काम गर्ने भाइ बहिनीहरूलाई पनि कहिले काहीँ सोध्छु, सोध्ने गर्थेँ। म वास्तवमा आएँ दोस्रोचोटि काठमाडौँ आएर, पहिलोचोटि पासपोर्ट बनाइयो त्यति बेला काठमाडौँमै बनाउनु पर्थ्यो, दोस्रोचोटि आएर म युरोपतिर उडेँ। त्यसले गर्दाखेरि चाहिँ मेरो चाहिँ त्यस्तो काठमाडौँ आउनु पाउने अवसर पाइनँ, पढ्नलाई आउनु पाउने अवसर पाइनँ, पोखरा आउनु पाउने अवसर पाइनँ, बागलुङ भर्ना भएर पनि क्याम्पस क्लियर गर्न पाउने अवसर पाइनँ। त्यसले गर्दाखेरि चाहिँ यो अभाव, शिक्षाको अभाव भएर मेरो लाइफ गुज्रेको, र अहिले पनि शिक्षामा मैले चाहिँ गर्न सकिनँ है, पढ्न पाएको भए त अझ केही गर्न सक्थेँ है भन्ने महसुस र त्यो कमी महसुस गरिराखेको व्यक्ति हो म।
अब त्यो विदेश जाने पृष्ठभूमि चाहिँ के रह्यो यहाँको खास गरी, र कुन सोचले चाहिँ विदेश जानुपर्छ भन्ने लाग्यो झन्डै 30 वर्ष अगाडि भनौँ न, 28-29 वर्ष
अगाडि? वास्तवमा म चाहिँ विदेश जान हुन्न भन्ने थियो, मेरो टिचर जागेको थियो, मेरो श्रीमतीको घरमै हुलाक थियो, दुवैजना गाउँमा जाहिर खाइरहेको थियौँ, विदेश जान हुँदैन र जान हुन्न भन्ने मनस्थिति थियो। मैले अघि पनि थोरै छोएँ, मेरो एकजना काका, मेरो गाउँको घरको छिमेकी काका, हरि काका, उहाँ बेल्जियम हुनुहुन्छ अहिले, उहाँलाई हरि काका, छिमेकी काका भनौँ, उहाँ चाहिँ होल्यान्ड हुनुहुन्थ्यो र उहाँ कुनै इन्डियनको पो काम गर्दै हुनुहुन्थ्यो, अब इन्डियन पैसामा, तर मलाई फोनमा बोलाउनुहुन्थ्यो कहाँ बागलुङ अथवा बेनी अथवा कुसमा गएर आवा घरमा गएर बोल्नु पर्थ्यो। त्यति बेला मैले प्रसङ्ग बस के भने, अनि तपाईँ अब कति उसकोमा बसिराख्नुहुन्छ, यसो त्यहाँ अरू काम पायो भने त धेरै पैसा हुन्छ होला नि काका भनेको, त्यसको भोलिपल्ट उहाँ त्यो साउलाई छोडेर अर्को ठाउँमा जानुभएछ। अनि त्यसरी गइसकेपछि अनि केही समयपछि उहाँले उहाँको श्रीमती र दाईहरू सबै मिलाएर ल आउनु पर्यो भनेर भन्नुभयो। त्यो प्रसङ्गमा हामी एउटा रोदी घर भन्ने एउटा उमा गुरुङ हुनुहुन्थ्यो, उहाँहरूको क्लब थियो, त्यो क्लब मार्फत हामी कलाकार भएर विदेशतिर गएको हो। र अब त्यति बेला चाहिँ कस्तो थियो भने अलि सजिलो थियो भनौँ न, जर्मनतिर युरोपतिर जाँदाखेरि त्यसरी चाहिँ भिसा लगाएर गइयो, केही समय जर्मन बस्यो, त्यसपछि हामी म केही समयपछि युके गएको।
राजधानीको अनुभव पनि त्यति नभएको, यहाँले त्यसरी युरोप उत्रिँदाखेरि, जर्मनीमा उत्रिँदाखेरि चाहिँ कस्तो अनुभव भयो, मनमा आफ्नो उद्देश्यमा चाहिँ के चुनौती आए, त्यो कस्तो सोच भयो त्यतिखेर?
त्यो त पीडै पीडा थियो, भाषा छैन, काम छैन, तपाईँको कालो टाउको देख्यो भने पुलिसले समाउँछ होइन, अब त्यो एकदम तनाव थियो त्यति बेला, काम पनि पाएको थिएन। हामीले त्यो पहिलो काम गरेको भनेको त चेरी टेप्ने, चेरी टिप्ने, एक बकेट चेरी टिप्यो भने त्यति बेला जर्मनमा 1 मार्क दिन्थ्यो, त्यस्तो अवस्था थियो। अनि केही समयपछि, 1.5 वर्षपछि बल्ल एउटा पिजरियामा भाडा मान्ने काम पाएको थिएँ मैले। त्यसले गर्दा त्यति बेला आफ्नो कुनै क्वालिफिकेसन लिएर गइएको थिएन, त्यसले गर्दा अलिक गाह्रै समय बिताइयो त्यो 2 वर्षको भनौँ न।
अब स्कुलमा आफ्नोभन्दा माथिल्लो कक्षाकालाई पनि कतिपय विषय पढाउनु हुन्थ्यो अरे होइन, एउटा मेधावी विद्यार्थी त्यो बेला एउटा डाक्टर इन्जिनियर नै हुन्छ भनिन्थ्यो, यहाँमा फरक देखियो नि होइन?
अनि त्यो त अवश्य मैले अघि नै भने, मेरो जीवनमा मैले अथवा मेरो पिताजीले सोचेको एउटा थियो होला, त्यसको कम्प्लिटली अर्को बाटोमा म गएँ, म आफू व्यापारमा पुगेँ, र मैले जुन किसिमले मेरो पिताजीले अथवा हाम्रो चाहना थियो त्यो चाहना त मेरो टोटली परिवर्तन भयो, किनभने जुन पढाइ गर्ने इच्छा थियो त्यो पुरा भएन। यो प्रसङ्ग ल्याउनु भयो, 9 पढ्दाखेरि 10 कक्षाको एउटा प्रसङ्ग छ, म म्याथमेटिक्समा अलिक तगडै थिएँ, म अहिले पनि हिसाब गर्नु पऱ्यो भने अलिक तगडै छु भन्छु मलाई, अनि हाम्रो 9 क्लास र 10 क्लासको एउटै सब्जेक्ट हुन्थ्यो। मैले हिसाबहरू गरिसकेपछि भूगोल पढाउने बेलामा 10 कक्षाका विद्यार्थीहरूले अलिकति राम्रोसँग नगरेपछि मलाई हेड सरले लगेर 9 कक्षाबाट 10 कक्षामा लगेर, त्यति बेला म बोलेर पढाउन सक्ने अवस्था त थिएन, सर्ट चकले त्यो ब्ल्याकबोर्डमा लेखेर हिसाब मैले छोडिदिएँ, अनि त्यसले देखेँ 9 क्लासको विद्यार्थीले चाहिँ यसरी मिलाउँछ, तिमीहरू गर्न सक्दैन भनेर सरले गाली गर्नुभएको थियो मुरारी सरले। त्यो मेरो अलि मिहिनेत पनि होला, म चाहिँ त्यति बेला म्याथमेटिक्समा अरू विषयहरूभन्दा म अलिक बढी राम्रो म्याथमेटिक्समै भए हुनाले त्यो अवस्था थियो। र मल्लाजको विद्याज्योति मावि भन्ने माझफाँटमा पढ्दाखेरि त्यो एउटा घटना भएको थियो, त्यसले गर्दा त्यो म सधैँ गएर पढाउने होइन, त्यो एउटा प्रसङ्गमा हाम्रो कोर्स पनि एउटै भए हुनाले एक दिन चाहिँ 9 क्लासको विद्यार्थी 10 क्लासमा गएर हिसाब लेखेको थिएँ।
अब जर्मनी पछि बेलायत, अब बेलायतमा चाहिँ यहाँको काम वा भनौँ न व्यावसायिकताको सुरुवातका दिनहरूबारे चाहिँ केही स्मरण गरिदिनुहोस्।
वास्तवमा म जब जर्मनतिर दुःख पाइयो, काम पाइएन, त्यसपछि मैले के सोचेँ भने अब के हुन्छ त बेलायत गएर के काम गर्ने होला भन्ने त भइहाल्छ, जाने कुरा त भइहाल्यो, तय गरियो होइन, अनि त्यसपछि गएर सेफ कुकिङको खाना पकाउने काम गऱ्यो भने कहिले पनि कामको खाँचो हुँदैन भन्ने कुराको मैले गुड रिसर्च गरेँ। त्यसपछि म गएर भाँडा मान्न सुरु गरेँ बेलायतमा भाँडा मात्दै गर्दाखेरि चाहिँ त्यसपछि अलिक छिटो समय मैले काम सिकेँ. म भर्खरै जाँदाखेरि चाहिँ एकजना मेरो जिल्लावासी दाई मलाई लिन आउनुभएको थियो. ओहो, मेरो धाइरिङको हिरो आएछ यहाँ. अलि अब शरीर पनि अलिअलि अलि परेको शरीर भनौँ, मेरो
अलि हट्टाकट्टा
हट्टाकट्टा. अनि ए हिरो आएछ, ल हिँड भाइ काममा, म तिमीलाई त काममा लगाइदिन्छु भनेर लिनै आउनुभएको थियो मलाई. त्यति बेला चाहिँ कति हुन्छ दाई तलब भन्दाखेरि 250 पाउन्ड हप्ताको. केमा भन्दा टेस्को भन्ने त्यहाँको सुपर स्टोर हो, त्यहाँ चाहिँ सामान सामान मिलाउने. तर म के गरेँ भने त 250 कामलाई छोडेर 80 पाउन्ड भाडा मान्न थालेँ हप्ताको. त्यसपछि मैले मेरो एम के थियो भने म सेफ बन्छु, सेफ बनेपछि राम्रो खाना साना पकाएपछि मलाई कहिले पनि जाहिरको खाँचो हुँदैन भन्ने कुरा मैले सोचेको थिएँ. त्यसपछि त्यो भाँडा माझेँ, भाँडा माझेँ छिटो सेफ भएँ. सेफ भएपछि 4-5 वर्ष काम गरेँ. काम गरिसकेपछि अवार्ड सवार्ड पनि पाएँ. त्यो अवार्ड पाइसकेपछि केही समयपछि मैले आफ्नो व्यापार सुरु गर्न थालेँ. त्यसले गर्दा त्यति बेलाको रमाइलो इन्ट्रेस्टिङ घटना छ त्यो.
अब रेस्टुरेन्ट व्यवसायपछि त अब उत्तरोत्तर प्रगति देखिन्छ यहाँको, होइन? अब 8-10 लाख कमाएर जिन्दगीमा ल्याउन सकिन्छ कि भनेर विदेश हानिनु भएको, होइन? त्यो स्मरण चाहिँ पछि गर्नुभयो कि भएन 8-10 लाख कमाइसक्दाखेरि?
यो म अहिले 8-10 वर्षदेखि अलिक बढी नेपालमा छु, नेपालसँग जोडिन चाहन्छु, धेरै काम गर्न चाहन्छु. अवश्य पनि म जाने बेला मैले के सोचेको थिएँ भने अब हामी गाउँ पर्वतबाट अलिक तल फर्से भन्ने ठाउँमा म अलिकति पढ्ने इच्छा पुरा नभएको पढ्छु र स्कुल पनि पढाउँछु, बागलुङ क्याम्पस पढ्छु भनेर सरुवा पनि मागेको थिएँ. त्यो पाइनँ मैले. र म जाने बेला मैले के सोचेँ भने 10 लाख रुपियाँ कमाइयो भने आएर बागलुङ बेनीमा एउटा फ्यान्सी दोकान गर्छु अथवा केही व्यवसाय गर्छु र फर्किन्छु नै, बाहिर विदेश बस्ने होइन भन्ने मनस्थिति त डेफिनेटली हो. अब अहिले त्यो भाषा भन्दा मलाई 10 लाख पुगेकै छैन, 10 लाख कमाएकै छैन भनेर भनौँ भने अलिक बढी कमाइहाल्ने होला. तर फर्किन सकिएको छैन. त्यो सबै विभिन्न परिस्थिति, बालबच्चा त्यहाँ हुर्काउने, बालबच्चा पढाउने, विभिन्न कारणले होला. तर मलाई यति कुरा विश्वास के छ भने म जे गर्न सक्छु, अब आधा जीवन मेरो गयो, आधा जीवन अब बढी नेपालकै लागि गर्छु भन्ने अठोटका साथ म धेरै नेपाल बसिरहेको छु र नेपालमा केही गरिरहेको पनि छु.
हजुर, अब बेलायतमा काम गर्दै गर्दा, होइन, अब होलिकाउ ग्रुप जुन चाहिँ 2006 स्थापना गर्नुभयो, त्यसको पृष्ठभूमि र टर्निङ पोइन्ट चाहिँ के रह्यो?
मैले भनिहालेँ अघि, मैले भाँडा माझेर सुरु गरेँ, सेफ भएँ. मैले 2004 त्यहाँको इभिनिङ स्ट्यान्डर्ड भन्ने अलि राम्रो पत्रिकाले मेरो फिचर लेख्यो, मलाई अवार्ड दियो. त्यसपछि मलाई अलि उत्साहित पनि भएँ. म अहिले सेफ कुल आचार्य भनेर हान्नुभयो भने सम्भवतः त्यो आउँछ. अनि त्यसपछि म अब रेस्टुरेन्ट खोल्नुपर्छ भन्ने मेरो मनस्थितिमा छँदै थियो. अनि मैले जहाँ काम गर्थेँ एउटै ठाउँमा काम गरेँ अलि 5-6 वर्षसम्म बम्बई भाइस्कल भन्ने क्लबमा. त्यसपछि म चाहिँ जागिर अब छोड्नुपर्छ, काम केही गर्नुपर्छ भन्ने मनस्थिति थियो. त्यही प्रसङ्गमा नेपाल आएको बेलामा अलि लामो समय बस्नुपर्ने स्थिति भयो. फर्केर गइसकेपछि त्यहाँको म्यानेजमेन्टले न्यू खोज्यो,
ए
तिमी किन ढिला गरेको भनेपछि मलाई समय पुगेन, टाढा छ मेरो देश भनेर भने. अनि उनीहरूले चाहिँ मलाई ब्रान्च सरुवा गर्छु भनेर भन्यो. अनि त्यसपछि एउटा चाहिँ थ्याङ्क यू सो मच, दिस इज द टाइम टु से गुड लक एन्ड गुड बाई भनेर जुरुक्क उठेर जाहिर छोडेँ. त्यसको 3 महिना मैले होलिकाउ रेस्टुरेन्ट सुरु गरेँ, एकजना अफगानी केटासँग पार्टनरसिपमा बिजनेस सुरु गरेको थिएँ. र 2 मार्चको 7 तारिक एनिभर्सरी हो, त्यही होलिकाउको 8 वर्ष लन्डनमा चलाएका छौँ हामी परिवारहरू, फ्यामिली बिजनेसमा काम गरिरहेछौँ.
बेलायतभरि कि देश बाहिर पनि छन्?
देश बाहिर अलिअलि खोल्ने प्रयास भएको थियो तर त्यति राम्रो गर्न सकिएन. पोर्चुगलमा एउटा खोलेको थियो तर अहिले बेलायत पनि लन्डनभित्र मात्रै छन् हाम्रो. अर्को एउटा ब्रान्च डोनर केप भन्ने, त्यसका 2 ब्रान्च र होलिकाउको 8 ब्रान्च 10 रेस्टुरेन्ट लन्डनभित्रै चलिरहेछन्.
हजुर, त्यसमा कति चाहिँ रोजगार होला?
अब यो रोजगार समयअनुसार परिवर्तन, कुनै टाइममा 300 स्टाफ थिए लन्डनमा हाम्रा, अहिले 120-130 हारिहारी होला नि, किनभने त्यो टेक्नोलोजीको जमाना आयो, अब सबलेट गर्ने जमाना आयो. हाम्रो डेलिभरीमा अलिक बढी फोकस छ, डेलिभरीमा धेरै ड्राइभरहरू हुन्थ्यो. त्यो ड्राइभर अहिले हामी उबर ड्राइभर, डेलिभरो ड्राइभर, होइन, जस्टिटका ड्राइभर युज गर्नुपर्ने अवस्था भएको हुनाले उनीहरूसँग कोलाबोरेसन हुन थाल्यो. उनीहरू आउँछ, उनीहरूसँग कन्ट्याक्ट हुन्छ अनि उनीहरू लिएर जान्छ. त्यो डेलिभरीको पार्टमा हाम्रै मान्छेहरू हुन्थ्यो भने अहिले त्यो घट्यो. अर्को, हामी फोनबाट 3 रेगुलरमा फोन बसेर फोनबाट अर्डर लिनु पर्थ्यो, होइन? अब अहिले जमाना के आयो भने अनलाइनको जमाना, अर्डर अटोमेटिकै सरर प्रिन्ट हुन्छ. ती 3 10 रेस्टुरेन्टबाट गर्दाखेरि कति 30 मान्छे त त्यहीँ घट्यो, होइन? 10-10 ड्राइभरको दरले चाहिँ 10 गर्दाखेरि 10-100 त्यहीँ घटे. अनि अब अरू म्यानेज गर्दै गर्दाखेरि चाहिँ झन्डै 1/3 स्टाफ भएको छ अहिले. पहिला भन्दा अहिले स्टाफहरू भनौँ न अलिअलि कमले पनि चल्ने अवस्था बन्यो. जुन पार्ट हामीले चाहिँ अरू कम्पनीहरूसँग कोलाबोरेसन गरेर गरिरहेछौँ, बिजनेसको उसमा एटिट्युडै छ, तर स्टाफहरू कटौती भए, जुन पैसा हामीले चाहिँ स्टाफलाई दिन्थ्यौँ त्यो पैसा अहिले अर्को कोलाबोरेसन गर्ने कम्पनीहरू, डेलिभरी गर्ने कम्पनीहरू लिएर जान्छ। त्यसले गर्दा 120-30 जना होला अहिले ठ्याक्कै, अब त्यो पेरोलमै हेर्नुपर्छ।
अब नेपालीहरूलाई विशेष प्राथमिकताका साथ सबै
अलमोस्ट नेपाली मेरो विचारमा अहिले पनि ओभर 80% नेपाली नै होला, 20% जति होला बाहिरको।
त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले पर्वत धाइरिङमा जन्मिए हुर्की बेलायतमा कर्मशील गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष समाजसेवी कुल आचार्यसँगको अन्तरङ्ग कुराकानी प्रस्तुत गर्यौं। उहाँ स्वदेश आउनुभएका बेला यो कुराकानी गरिएको हो। कार्यक्रमलाई दुई भाग गरेका छौं। कुराकानीका थुप्रै प्रसङ्गहरू बाँकी नै छन्। कोभिडको महामारीका बेला बेलायतमा रेस्टुरेन्टको सेवा र प्रगति, लन्डनमा होलिकाउका रेस्टुरेन्टहरूको विशेषता र ख्याति, एनआरएनएमा संलग्नता र गतिविधि, स्वदेशको समृद्धिमा विदेशको ज्ञान, सिप र पुँजीको प्रयोग, जीवनको सफलता के लगायतका प्रसङ्ग अर्को हप्ताको शनिबारको कार्यक्रममा रहनेछन्। कार्यक्रम कस्तो लाग्दैछ प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, आजलाई घरदेश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्टसहित विशेष सहयोगका लागि सहकर्मी भुवन आचार्यप्रति धन्यवाद व्यक्त गर्दै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।
नेपाल, नेपाल, मेरो नेपाल। ताले म तिम्रै खाइते छु, कति बोल्दो हो त्यो मुटु तिम्रो, त्यसैले म यति खाइते छु, तिम्रै लागि यो जीवन मेरो आशाले उठेको छ, गर्वले नेपाल, नेपाल मेरो नेपाल। हृदय भरी भावना भरी तिमी नै बाँच्दछौ, हृदय भरी भावना भरी तिमी नै बाँच्दछौ, मेरी आमा की आमा तिमी आँखामै बस्दछौ, ढुकढुकीमै बस्दछौ, नेपाल, नेपाल मेरो नेपाल, नेपाल, नेपाल मेरो नेपाल, नेपाल, नेपाल मेरो नेपाल।